اور ایک ہی مجلس میں اس کے ساتھ آپ کی ملاقات جب واپس گیا تو اس کے والد نے پوچھا کہ تم اس کے ساتھ کیوں رہے تھے؟ اس نے کہا میرا تو دل چاہ رہا تھا میں اس کے پاؤں چھو لوں. اس جیسا کسی ماں نے کہنا نہیں کیا. حضور صلی اللہ علیہ وسلم کو دیکھنے والے آدمی دیکھ لیں گے, پہچاننے والے پہچان لیں گے. کہا میرا تو دل چاہ رہا تھا میں اس کے پاؤں چھو لوں, اس جیسا کسی ماں نے کہنا نہیں. اور اس نے مجھے جو بات کہی کہ یونس علیہ السلام کا تذکرہ ہوا, کہا کہ کوئی عام آدمی بات نہیں کہہ سکتا. خبردار کہ تم نے کسی کے سامنے یہ بات کی اور پنجاب حکومت کھڑا کر دیا. خبردار غلام کو خاموش کروا دیا, لیکن اس دل کے اندر جو جوت لگ گئی تھی اس کو کون ختم کر سکتا ہے؟ نبی اکرم صلی اللہ علیہ وسلم کی سیرت کو اسی لیے ہم کہتے ہیں کہ اگر کوئی فتنہ اٹھانے والا فتنہ اٹھائے لیکن لوگ آپ حضور کی سیرت کی طرف آئیں تو آپ حضور کی سیرت پکار اٹھے گی. اس جیسی کوئی شخصیت دنیا کے اندر نہیں ہوئی نہ ہو سکتی. اور طالبان حق حق تک پہنچ جائیں, پردے جو درمیان میں کھڑے کیے گئے وہ ہٹ گئے تو روشنی پھیلے گی ان شاء اللہ. ہاں حضور صلی اللہ علیہ وسلم کے خاکے شاید کرنے کا اب تک تذکرہ ہو رہا ہے اور بڑی بڑا صدمہ ہے, مجھے مسلمان کو صدمہ ہونا نہیں چاہیے, لیکن اس شرط سے ہی خیر برآمد ہوا ہے کہ لوگوں کی توجہ ہے. دیکھیں قرآن مجید میں اللہ رب العالمین نے ہم کی سیرت کو بیان کیا, جو طائف کے بازار میں جو چھپا تھا اس کی طرف اشارہ کیا, بڑا ارشاد فرمایا. وَإِذْ صَرَفْنَا إِلَيْكَ نَفَرًا مِنَ الْجِنِّ يَسْتَمِعُونَ الْقُرْآنَ فَلَمَّا حَضَرُوهُ قَالُوا أَنصِتُوا فَلَمَّا قُضِيَ وَلَّوْا إِلَىٰ قَوْمِهِم مُّنذِرِينَ. اے نبی صلی اللہ علیہ وسلم, اے محبوب, وہ وقت کیسا وقت تھا جب آپ کو تو پتا بھی نہیں چلا لیکن اللہ رب العالمین نے جنوں کی ایک جماعت کو آپ کی طرف موڑ دیا. وادی نخلہ میں آپ حضور صلی اللہ علیہ وسلم رات کے وقت میں نفر پڑھ رہے تھے اور تلاوت کر رہے تھے, اور وہ تلاوت نام حکم کر رہے تھے جنوں کا ایک کاروان مجھ سے گزر رہا تھا. اللہ فرماتا ہے میں نے اس طرف نہ الہی کا میں نے ہم نے آپ کی طرف کو دیکھ لیا, ان کا رخ اس طرف موڑ دیا. وہاں پر آئے قرآن سننے لگے خاموش ہو گئے. یعنی اللہ رب العالمین نے یہ حوصلہ دیا کہ اگر طائف کے ان لوگوں نے ان انسان کو نکال کا انکار کیا ہے تو اللہ رب العالمین کی مخلوق میں جو جن بھی ہیں اور وہ بھی آپ کی دعوت کے مخاطب ہیں اور وہ آپ کی طرف آئے تھے اور اتنی بڑی تعداد میں اتنا بڑا کاروان آیا تھا اور خاموشی کے ساتھ سنتے رہے, کوئی ان سے بولا نہیں ہے, آپ کو اس کا احساس تک نہیں ہو سکا. ان سے تو انہوں نے آپ پوچھا خاموش ہو جاؤ, سنتے رہے. جب واپس اپنی قوم کی جانب گئے تو یہاں اس اظہار نہیں کیا لیکن قوم کو کیا کہتے ہیں؟ یا قومنا اجیبوا داعی اللہ, اے ہماری قوم کے لوگوں اللہ کی طرف پکارنے والا آ گیا ہے, اس کی پکار پر لبیک کہو. ہم نے وہ کتاب سنی ہے جو موسیٰ علیہ السلام کے بعد نازل ہوئی ہے, کہ موسیٰ علیہ السلام کی کتاب پر ان کا ایمان تھا, وہ اہل کتاب تھے اور انہوں نے فوراً یہ کہا کہ یہ کتاب موسیٰ علیہ السلام کے بعد نازل ہونے والی کتاب ہے. اتنا سمینا کتاب انزل من بعد موسیٰ مصدقا لما بین یدیہ, پہلی کتابوں کی تصدیق کرتی ہے, یہدی الی الحق و الی طریق مستقیم, اور حق اور سیدھے راستے کی طرف رہنمائی کرتی ہے. اے ہماری قوم کے لوگوں, اللہ کی طرف پکارنے والے کی پکار کو سنا ہے تو لبیک کہو. گویا انہوں نے دعوت اور تبلیغ کا سلسلہ شروع کر دیا. حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ آیات کے نازل ہونے کے بعد پھر مسلسل مکہ میں بھی جو 2 سال آپ رہے اور مدینہ منورہ میں بھی جو 10 سال آپ زندہ رہے, تو جنوں کی جماعتیں آپ کے پاس آیا کرتی تھی اور رات کے وقت میں آپ حضور کو دعوت اور تبلیغ کے لیے ایک میدان میں جمع کر کے ان کے سامنے قرآن کی تلاوت کیا کرتے تھے, ان کو قرآن کی تعلیم دیتے تھے. اور قرآن مجید نے فرمایا سورہ جن کے اندر, جن خود اپنی زبان سے کہتے ہیں وَأَنَّا مِنَّا الْمُسْلِمُونَ وَمِنَّا الْقَاسِطُونَ, ہم میں سے مومن بھی ہیں اور ہم میں سے کافر بھی ہیں, حد سے گزر جانے والے بھی ہیں مومن بھی ہیں. یہ مومن جن تھے. ہاں حضور حضرت عبداللہ بن مسعود کہتے ہیں حضور نے رات کو کہا آج کی رات میرے ساتھ کون مکہ سے باہر جائے گا؟ یعنی اس لیے اصلاح میں جاؤں گا, میں آپ کے ساتھ ہو لیا. ہجوم کے علاقے میں کہ مکہ سے باہر جب آپ پہنچے ایک وادی میں, تو آپ نے وہاں پہنچ کر اپنی چھڑی سے, جو آپ کے ہاتھ میں اس وقت چھڑی تھی, اس سے ایک دائرہ بنا دیا اور مجھے فرمایا کہ اتنے مصور اس دائرے کے اندر بیٹھ جاؤ, اس سے باہر ہر جانب چاروں طرف اللہ کے مخلوق ہے, تمہیں نظر نہیں آ رہے, اور وہ شوق کے ساتھ قرآن سننے کے لیے آئے ہیں, اپنے بیوی بچوں کو ساتھ لے کر آئے. قرآن حضور صلی اللہ علیہ وسلم نے ان کے سامنے تقریر فرمائی, باز فرمایا, اور میں سنتا رہا, آپ حضور کو بتاتے رہے. اس کے بعد رات کے پچھلے پیر انہوں نے آپ سے فرصت چاہی, وہ چلے گئے اور آپ حضور میں واپس مکے میں آ گئے. کئی مرتبہ اس طرح حضور صلی اللہ علیہ وسلم جایا کرتے, تو اللہ رب العالمین نے ہم تسلی دی. اس وادی نخلا میں رات کے وقت میں آپ حضور نے نفل جب پڑھ لیے, نفل پڑھنے کے بعد آپ حضور نے جو دعا مانگی, بڑی ہی درد سے بھری ہوئی دعا, وہ کیوں نہ ہو, اللہ کی خاطر زخم کھائے تھے, سارا جسم لوگ روحان تھا, تو رات کے پہلے حصے میں زید بن حارثہ نے اپنی چادر پھاڑ پھاڑ کے اور آپ کے زخموں کو دھو دھو کے زخموں کے اوپر پٹیاں باندھ دی. پچھلی رات آپ حضور جب نفل پڑھ رہے تھے, اس کے بعد دعا مانگ رہے تھے, جن کو قرآن مجید کی تلاوت سن کر جا چکے تھے, جانے کے بعد پھر واپس آتے رہے. جب ایک مرتبہ سن لیا تھا, اس کی حلاوت پا لی تھی, قرآن کی حلاوت جو پا لے وہ قرآن سے جدا نہیں ہو سکتا. قرآن مجید میں بڑی حلاوت ہے, قرآن مجید میں بڑی شیرینی ہے, قرآن مجید کے ساتھ جب دل جڑ جائے وہ کبھی ویران نہیں ہوتا, اور جس دل میں قرآن مجید نہیں ہے, آپ کو ارشاد فرمایا, وہ ویران گھر کی طرح سے ہے جس پر شیطان کا قبضہ ہو. جس سینے میں قرآن ہے وہ ویران نہیں ہوتا. آپ کو دعا مانگ رہے, اللهم إليك أشكو بثي وحزني وضر عقوبتي وقلة حيلتي وأحوال الناس, يا أرحم الراحمين أنت رب المستضعفين وأشكو بثي إلى من تكلني إلى بعيد وأتوب ملكته أمري, إن لم يكن علي غضبك فلا أبالي. اے میرے پروردگار, میں اپنی شکایت کس کے سامنے کروں, میرا کون ہے تیرے سوا؟ ابو طالب بھی فوت ہو چکے تھے, اور ابو طالب کی وفات کے بعد ہی آپ کو مکے سے نکل کر لائے گئے. خدیجہ کبرا بھی فوت ہو چکی تھی. ہاں, وہ کہتے ہیں کہ پروردگار, میں کس کے سامنے اپنی شکایت کروں, میری شکایت کو سننے والا کون ہے تیرے سوا؟ میں اپنی شکایت تیرے سامنے پیش کروں. میری کمزوری پر لوگوں نے اپنا ہاتھ اٹھانا شروع کر دیا میرے اوپر. یا اللہ, میرا غم, میری کمزوری اور میرے وسائل کی کمی, سب کچھ میں تیرے سامنے پیش کرتا ہوں. لوگ میرے اوپر جری ہو گئے ہیں, لیکن تو اگر مجھ سے راضی ہے تو مجھے کسی کی پرواہ نہیں ہے. اسالک بنور وجهک الذی اشرقت له الارض. پروردگار, تیرے اس چہرہ انور کی میں تلاش میں ہوں, اس کو راضی کرنا چاہتا ہوں زمینیں اور آسمان روشن ہو جاتے ہیں. اگر تو میرے اوپر راضی اور خوش ہے, مجھے کسی اور کی پرواہ نہیں ہے, فلاں بال مجھے کسی کی پرواہ نہیں ہے, میں تیری رضا کا طلبگار ہوں. کیا تو مجھے کسی دشمن کے حوالے کر دے گا اور کسی اجنبی کے حوالے کر دے گا جو میرے اوپر ظلم ڈھائے گا؟ اللہ رب العالمین نے جواب میں کہا کہ پروردگار, آپ پروردگار کی آپ پر نظر ہے, اے محبوب آپ تنہا نہیں ہیں, اللہ کی رحمتیں آپ کے ساتھ ہیں, اور ایمان کے اندر داخل ہونے والی فوجیں بھی آپ کے ساتھ ہیں. ادھر یہ صورتحال اللہ رب العالمین نے اللہ اپنے نبی کو تسلی دی, ادھر یہ صورتحال کہ رات کے وقت میں جنات کی آمد سے بھی قبل اور پچھلے پیر اٹھنے سے بھی قبل جبریل حاضر ہوئے اور سلام عرض کیا, اور زید بن حارثہ نے ابھی بھی پٹیاں باندھی تھی, کہا کہ یہ فرشتوں کا نگران, یہ پہاڑوں کا نگران فرشتہ میرے ساتھ ہے. جاء معي ملك الجبال, پہاڑوں کا نگران فرشتہ آج میرے ساتھ حاضر ہوا ہے آپ کی خدمت میں, اور وہ آپ سے سلام کرنا چاہتا ہے. اس پہاڑوں کا فرشتہ آگے بڑا سلام عرض کیا اور کہا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم, میں پہاڑوں کا نگران, اللہ نے جس روز اس کائنات کو پیدا کیا اسی دن سے پہاڑوں کی نگرانی میرے سپرد کر دی, اور میرے اندر اتنی قوت رکھی ہے کہ میں پہاڑوں کو جس طرح چاہوں اٹھا کر ایک جگہ سے دوسری جگہ मुझे आपके साथ जो मामला किया है मैंने देखा उसको। ये बनु सकीफ के लोग दो पहाड़ों के दरमियान आबाद हैं, इनका शहर ताइफ दो पहाड़ों के दरमियान एक वादी के अंदर है। अगर आप मुझे हुक्म दें तो मैं दोनों पहाड़ों को आपस में यूं मिला लूं कि बीच में ये सारी की सारी आबादी किस जाए और यूं किस जाए जिस तरह चिपकी के दो पहाड़ों के दरमियान दाना पिस जाता है, मैं से इनको पीस डालू। लेकिन जख्मी हालत में होने के बाद अभी थोड़े वक्त गुजरा है, चंद घंटे गुजरे हैं, दिन भी नहीं गुजरे, अभी रात है और इस रात से पहले दिन को आम हजूर के जिसम पर पत्थरों की बारिश होती रही है। जख्म ताजा है, दर्द की तीस से महसूस हो रही है। जब जख्म मुकम्मल हो जाते हैं तो फिर खैर आदमी की हालत में अपनी कुछ हो होती है और उस सब ठंडा हो जाता है। लेकिन ऐसी हालत में ये तो आम हजूर ही का मकाम है, किसी और का नहीं हो सकता कि आपने पहाड़ों के निगरान फरिश्तों को फौरन ये कहा इन्नी वज्तु रहमतन वलम तुबसल आदम वला अज़ाबा, कि मैं तो रहमत बनाकर भेजा गया हूं, लानत बनाकर अजाब बनाकर नहीं भेजा गया, और मैं नहीं चाहता कि इन लोगों को बर्बाद कर दिया जाए। ऐ मलकुल जिबाल, मेरी वजह से इन पर कोई अजाब न नाज़िल करना और इनको भी तकलीफ न पहुंचाना। अगर आज इन्होंने इनकार कर दिया है तो इनकी नस्लों से ऐसे लोग उठेंगे जो इस्लाम का झंडा उठाएंगे। इस्लाम का झंडा सपना, ये नहीं चाहते थे कि बर्बाद कर दिया है, इस्लाम का झंडा सपना कर दिया, पूर्ण कल मसूदा है दिया, अल्लाह का कलमा सपना हो गया। तो आपने फरमाया कि नस्लों में से ऐसे लोग पैदा होंगे और निगाह थी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मुस्तकबिल पर, दूर रस निगाह थी, आप कोताही नहीं थे, आप मुंतकिब मिजाज नहीं थे, आप इंसानों के लिए अजाब बनाकर नहीं भेजेंगे, आप रहमत बनाकर भेजेंगे। आपने फरमाया कि नस्लों में से ऐसे लोग उठेंगे जो इस्लाम का झंडा बनाएंगे। या हुजूर ने जो बात फरमाई थी कितनी सच्ची बात है, आपको मालूम है कि इस बर्रे सगीर में जहां मुसलमानों की पूरी दुनिया में सबसे ज्यादा आबादी है, हम अरब मुल्कों से भी आबादी में ज्यादा है, हम 14 करोड़ पाकिस्तान में हैं और बांग्लादेश की 14 करोड़ की आबादी में भी 12 करोड़ 12.5 करोड़ मुसलमान हैं और इंडिया की 1 अरब की आबादी में 20 करोड़ मुसलमान हैं। ये सारे मुसलमान जो बड़े सगीर के मुसलमान हैं, हम सारे के सारे मरहूमे मिल्लत हैं बनु सकीफ के उस नौजवान के कि जो सबसे पहले इस सरजमीन पर इस्लाम का झंडा उठाए हुए आया था, मोहम्मद बिन कासिम, उसी खानदान और उसी बनु सकीफ का चश्मो चिराग था कि जो इस्लाम का झंडा उठाकर कुरान हुजूर का कलमा अपने जबान के ऊपर जारी रखे हुए और कुरान अपने सीने में महफूज किए हुए, कुरान हुजूर का पैगाम अपने साथ लिए हुए इस सरजमीन पर आया था मोहम्मद बिन कासिम, और जिसकी वजह से यहाँ इस्लाम की रोशनी फैली। अल्लाह के रसूल ने वादी नखला में की बात की, इन लोगों को तबाह न किया जाए, अगर वो तबाह कर दिए जाते तो कहां मोहम्मद बिन कासिम और कहां फातेह सिंध और कहां इस्लाम की ये रोशनी, उसके जरिए से इस्लाम की रोशनी अल्लाह ताला ने जाना थी। तो अल्लाह के रसूल ने फरमाया कि नस्लों में से ऐसे लोग उठेंगे। अब आप देख लीजिए कि इस बर्रे सगीर के अंदर आज इस वक्त जो कमोबेश 40-45 करोड़ मुसलमान हैं, ये सारे के सारे उस रोशनी से मुस्तफीद होने वाले लोगों की नस्ल हैं कि जो मोहम्मद बिन कासिम की आमद के साथ इस्लाम की रोशनी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम वहां से जब वापस मक्का की तरफ चले तो मक्के से बाहर आ रुक गए और ज़ैद बिन हारिसा से कहा कि अब मक्के में हम जाएंगे तो मक्का वाले और मजाक उड़ाएंगे, वहां रुक गया। मक्के में यह खबर पहुंची तो कुरैश के लोगों ने वाकई बड़ा मजाक उड़ाया, लेकिन कुरैश ही के लोगों में से और काफिर और मुशरिक सरदारों में से एक सरदार की कबायली असलियत जो है वो जाग उठी और उसने अपने 10 बेटों को, जो जवान बेटे थे उसके, उनको बुलाया और बुलाकर कहा कि हम मोहम्मद के दीन को नहीं मानते, हम उसकी दावत को कबूल नहीं करते, हमारा उसके साथ इख्तलाफ है और झगड़ा है, लेकिन आज के दिन तुम जाओ हथियार बांध कर और मोहम्मद के पास जाकर उसको अपने अमान में लेकर मक्के में छोड़ दिया, उसको कहो कि हमारे बाप ने तुम्हारे लिए पैगाम भेजा है कि तुम हमारी अमान में मक्के में दाखिल हो जाओ, कोई तुम्हारी तरफ बुरी नजर से नहीं देखेगा। ये कुरैश के सरदारों में से एक सरदार था, उत्रिन बिन अदी उसका नाम था, काबिल था, उसके बेटे भी काबिल थे। उसने अपने बेटे को भेजा और वहां पर आए, आम हजूर से मिले और अपने बाप का पैगाम भी पहुंचाया। आम हजूर ने उनका शुक्रिया अदा किया और कहा कि अब तुम्हारा तुम्हारे बाप का भी शुक्रिया अदा करता हूँ, लेकिन मैं अल्लाह की अमान की सिवा किसी और की अमान नहीं करता। वही जो वहां पर कहा था नबाती नखला ने रात के वक्त में जो कहा था, क्या मेरे परवरदिगार इतना आफियत का औसा होनी, तेरी आफियत और तेरी अमान मेरे लिए सबसे ज्यादा वसी है, तू अगर मुझसे राजी हो तो किसी और की परवाह नहीं है। तो उनका शुक्रिया अदा किया, लेकिन शुक्राया नहीं है कि उनको कहते कि तुम जाओगे तो तुम्हारे साथ क्या अच्छा होगा। शुक्रिया अदा किया, कहा कि तुम लोगों ने सिला रहमी का हक अदा कर दिया, मैं शुक्रगुजार हूँ, लेकिन अपने वालिद को भी बता देना कि मैं अल्लाह की अमान हूँ और अल्लाह की अमान से बड़ी किसी और की अमान नहीं है। और उसके बाद में आम हजूर मक्का में तशरीफ लाए, मक्का में दाखिल हुए। आम हजूर सल्लल्लाहु अलैहि वसल्लम का ये कमाल की अजमत है और सीरत का ये पहलू जब लोगों के सामने आता है तो कोई आदमी कायल हुए तो गैर नहीं रह सकता। क्या हजूर ने अगर से उनकी अमान के अंदर मक्का में जाना कबूल नहीं किया, अल्लाह की अमान भी तो मक्के के अंदर आए। जब आम हजूर सल्लल्लाहु अलैहि वसल्लम ने मक्के को फतह कर लिया तो आपने उस मुतइन के बेटे जुबैर के बारे में कहा, अगर कोई आदमी जुबैर बिन मुतइन की दीवार के साए में बैठ जाए तो उसको अमान दी जाएगी। और इससे भी आगे बढ़कर जुबैर बिन मुतइन एक मरतबा कहीं कहीं से आ रहा था सफर से, हिजरत के सफर से, आम हजूर सल्लल्लाहु अलैहि वसल्लम ने किसी कबीले के मुकाबले पर जंग में फतह पाई थी, माल गनीमत जो हाथ आया था उसमें ऊंट थे, एक पहाड़ से लेकर दूसरे पहाड़ तक पूरी वादी ऊंटों से भरी हुई थी। और जुबैर बिन मुतइन वहां से गुजरा, आम ने फरमाया जुबैर बिन मुतइन को बुलाओ, मुसलमान नहीं था, बाद में मुसलमान हुए, बाद में साहब शामिल हुए, सहाबी है ना। जब आए कहा जुबैर ये सारे ऊंट ले जाओगे तुम्हारे, समझा शायद मजाक कर रहे, इतने ऊंट मुझे आपने फरमाया। तो उस रोज तुम्हें याद है कि ताइफ से जब मैं वापस पलटा था तुम्हारे बाप ने यह पैगाम भेजा था, उसका बाप हो चुका था, मैं तुम्हारे बाप ने पैगाम भेजा था कि मेरी अमान में आ जाओ, उसके शुक्रिया के तौर पर आज मैंने ये सारे रोज तुम्हें दे दिए हैं कि कम अज कम उसने उस वक्त ये सीधा रहने का इजहार नहीं किया था। सारे ऊँट ले, वो जब ऊँट लेकर मक्के में पहुंचा लोगों ने देखा तो लोग हैरान रह गए और उसने कहा यह मोहम्मद की अता है। और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाते थे, आप फरमाते थे तकसीम करता हूँ अल्लाह देता है, देने वाला अल्लाह है, मैं तकसीम करता हूँ। जब बदर के मैदान में आप उनको फतह मिली और कुरैश के 70 आदमी गिरफ्तार हो गए तो आपने फरमाया अगर मुतइन बिन अदी आज जिंदा होता तो मैं उसकी खातिर में सारे कैदी को छोड़ दूँ। और फिर उसके बेटे को जो आम हजूर ने यह अदिया अदा फरमाया तो ये मालूम ही होता है कि आम हजूर सल्लल्लाहु अलैहि वसल्लम दुनिया के अंदर अखलाक आदिया का नमूना पेश करने के लिए आए थे और पेश करके गए। भाइयों नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सीरत कुरान मजीद से जब पढ़ी जाए उस सीरत का और लुत्फ होता है। कुरान मजीद में आम हजूर सल्लल्लाहु अलैहि वसल्लम की सीरत को अल्लाह रब्बुल आलमीन ने जगह जगह बयान किया है और आम हजूर सल्लल्लाहु अलैहि वसल्लम खुद चलता फिरता कुरान थे। एक कुरान वो है जो लिखी हुई सूरत में हमारे पास महफूज है और हम उसको ताकि किसियां पे रख देते हैं, इसके साथ हमारा कलम टूट गया है, यही अलमिया है हमारा। आज हम दुनिया में रुसवा जलील क्यों है, कुरान से हमारा तालुक टूट गया है। और दूसरा कुरान वो चलता फिरता कुरान था जिसे कभी आप ताइफ के बाजारों में जख्म खाते हुए देखते हैं और किसी कभी आप उसको वादी नखला में अजाब के रिश्ते को टालते हुए और वापस भेजते हुए देखते हैं, कभी उसे आप लोगों को हजारों की तादाद में कूट देते हुए देखते हैं, कभी उसे आप मक्के की गली कुचों में लोगों की कानों के सामने अल्लाह का पैगाम पेश करते हुए देखते हैं, और कभी उसको आप बदर के मैदान में सर वकफ देखते हैं, कभी उसको आप गुलामों को आज़ादी का परवाना देते हुए लोगों की तरकीब करते हुए सुनते हैं कि लोगों इन गुलामों के बारे में अल्लाह की आवाज खुश होगी, इन पर तो खुद खाओ वही खुद खिलाओ, खुद पैरों को कहलाओ, ان کی طاقت سے زیادہ ان پر بوجھ نہ ڈالو. وہ نبی وہ سراپا رہتا ہے, وہ نبی وہ اخلاق عالیہ کا نمونہ خود پیش کرنے والا تھا, وہ نبی چلتا پھرتا قرآن تھا. ہمارے پاس ایک قرآن یہ ہے اور ایک قرآن عام ان کی سیرت ہے, اور یہ دونوں جب آپس میں ملتے ہیں تو پھر قرآن کی سمجھ آتی ہے. اللہ تعالیٰ امت مسلمہ کو توفیق عطا فرمائے کہ آج ہم جس مصیبت میں مبتلا ہیں اور جس بدحالی کا شکار ہیں اور جس طرح سے ہمارے وسائل لوٹنے والوں نے لوٹ لیے ہیں اور ہمیں معیار مددگار چھوڑ دیا ہے, ہم وہ نظام لے کے آئے جو نظام محمد رسول اللہ لائے. اس نظام میں لوگوں کے حقوق محفوظ تھے, اس نظام میں تنگ دستوں کو اوپر اٹھایا گیا تھا اور جھوٹے خداؤں کی خدائی کو ختم کر دیا گیا تھا. آج پھر ہمارے اوپر جھوٹے خداؤں نے اپنی خدائی قائم کر رکھی ہے. اس خدائی کے خلاف, جھوٹی خدائی کے خلاف بغاوت کرنا دینی فرض ہے. اللہ رب العالمین کی حاکمیت کو قائم کرنا دینی فرض ہے. اللہ کی حاکمیت کے علاوہ جتنی حاکمیتیں ہیں ان سب کو مٹا دینا یہ دینی فرض ہے. اللہ رب العالمین اس کی توفیق عطا فرمائے. واہ خدا والا अल्लाह तआला पर वो